पश्चिम डायरी का साथ में
टीवी हेर्ने इंटरनेशनल तरीका जिस होम डिलाइटफुल लाइफस्टाइल
नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सृजना बुढाथोकी र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेमा अवैध क्रसर उद्योग सञ्चालनमा वर्षौंदेखि नवीकरण समेत छैन।
ट्राफिक प्रहरीकै अगाडि बाँकेमा हुन्छ ओभरलोड, बाँके निकुञ्ज पीडितहरूको क्षति न्यूनीकरण प्रयास कमजोर।
बर्दियामा बाढीबाट कृष्णसार जोगाउन माटोका ढिस्का निर्माण, पर्यटन केन्द्रित योजना बनाउन बाँकेका होटेल व्यवसायीहरूको मुख्यमन्त्रीसँग माग।
र प्रदेश पाँचका मन्त्रीका आवास अब बुटौलमै व्यवस्थापन गरिने, निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्ने सहमति।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा, बाँकेमा अवैध क्रसर उद्योग सञ्चालनमा बेहिसाब उत्पादन छ तर वर्षौंदेखि नवीकरण समेत गरिएको छैन। यो सन्दर्भ छ, 2066 सालभन्दा अघि दर्ता अनुमति पाएका बाँकेका अधिकांश क्रसर उद्योग नवीकरण भएका छैनन्। नयाँ उद्योगले त झन् दर्ता अनुमति नै पाएका छैनन्। तर जिल्लामा क्रसर उद्योगको दबदबा यथावत छ। क्रसर उद्योगबाट प्रशोधित गिटी बालुवाको जिल्लामा उच्च खपत छ। बाँकेमा सिक्टा सिँचाइ आयोजना, हुलाकी सडक र क्षेत्रीय सहरी विकास आयोजना गरी तीनवटा ठुला स्तरका आयोजना यति बेला निर्माणाधीन छन्। त्यसका अलावा स्थानीय तहले सञ्चालन गरेका मध्यम स्तरका योजना तथा निजी तथा सरकारी भवन धमाधम निर्माण भइरहेका छन्। यी सबै निर्माणका लागि क्रसर उद्योगबाट प्रशोधन गरिएका गिटी बालुवा खपत हुने गरेको छ। बाँकेमा क्रसर उद्योग अवैध रूपमा सञ्चालन भइरहँदा पनि प्रहरी प्रशासन लगायत सरकारी निकाय चाहिँ मौन छ। अहिलेसम्म सरकारवाला निकायले अनुगमन समेत गरेका छैनन्। स्थानीय बासिन्दाका अनुसार राप्ती सोनारी गाउँपालिकाका वडा नम्बर 2, 6 र 9 वडामा झन्डै आधा दर्जन क्रसर उद्योग अवैध रूपमा सञ्चालनमा छन्। ती उद्योगले सरकारबाट अनुमति समेत पाएका छैनन्। अर्जुन ओलीले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
पूर्व पश्चिम राजमार्गको कोहलपुर कुसुम खण्डमा ट्राफिक प्रहरी सधैँ ड्युटीमा खटिन्छन्। उक्त खण्डको ढकेरी त झन् ट्राफिक प्रहरीको प्राय जसो उपस्थिति देखिन्छ, तर सोही खण्डमा सवारी साधनले खुलेआम ट्राफिक नियम उल्लङ्घन गरिरहेका छन्। ट्राफिक प्रहरीकै अगाडिबाट जीप, अटोरिक्साले पछाडि झुन्ड्याएर यात्रु ओसारिरहेका छन् भने दैनिक सयौंको संख्यामा गुड्ने ट्र्याक्टरको ओभरलोड ढुङ्गा, गिट्टी र बालुवा बोक्छन्। पूर्व पश्चिम राजमार्गको ढकेरी हुँदै कोहलपुर नेपालगञ्जतर्फ लोड भएर जाने ट्र्याक्टरबाट ट्राफिक प्रहरीले प्रति 500 देखि 1,000 रुपियाँसम्म असुल्ने गरेको चालक बताउँछन्। सडकमा ट्राफिक प्रहरीका जुनियर अधिकृतदेखि जवानसम्म ड्युटीमा रहे पनि उनीहरूले आँखा चिम्ले झैँ गर्छन्। ट्राफिक प्रहरीकै कार्यशैलीका कारण ती साधनहरूले जानी जानी नियम उल्लङ्घन गर्ने गरेको प्रत्यक्षदर्शी बताउँछन्। आजको नागरिक पश्चिमेलीमा खबर छ।
कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसारलाई बाढीबाट जोगाउन बर्दियामा उच्च स्थलीय निर्माण गरिएको छ। बबई नदीमा आउने बाढीका कारण कृष्णसार मर्ने र बेपत्ता हुने क्रम बढ्दै गएपछि बाढीबाट जोगाउन उच्चस्थली निर्माण गरिएको हो। कृष्णसार संरक्षण क्षेत्रमा हालसम्म 5 स्थानमा उच्चस्थली निर्माण गरिएको छ। पछिल्लो समय 2 उच्चस्थलीको उचाइ र चौडाइ समेत थप गरिएको कृष्णसार संरक्षण क्षेत्रले जनाएको छ। 2071 सालको बाढी पश्चात निर्माण गरिएको माटोको ढिस्को अर्थात् उच्चस्थलीमा 1974 सालको बाढीले समेत पानी पसेपछि उचाइ बढाइएको हो। अहिले उच्चस्थली थप 1 मिटर अग्लो बनाइएको जानकारी गराइएको छ। 2071 सालको बाढीमा 40 कृष्णसार बेपत्ता भएकोमा 8 मृत फेला परेका थिए। त्यस्तै 2074 सालको बाढीमा 18 कृष्णसार बेपत्ता भएका थिए। बाढीबाट कृष्णसारलाई पर्ने असर कम गर्न उच्चस्थली निर्माण गरिएको कृष्णसार संरक्षण क्षेत्रका प्रमुख पुरुषोत्तम शर्माले जानकारी दिनुभयो। यज्ञ प्रसाद सापकोटाले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कोहलपुर नगरपालिका 13 खड्गवारका स्थानीयलाई रात पर्ने बित्तिकै एउटा चिन्ताले सधैँ सताउँछ। निकुञ्जका वन्यजन्तु धपाउन उनीहरू रातभर राम्ररी सुत्न पाउँदैनन्। चारैतिर जंगलले घेरेको उक्त गाउँमा वन्यजन्तु आएर बाली नाली र घरपालुवा जनावर खाइदिन थालेपछि स्थानीयवासी आतंकित बनेका छन्। खोरभित्रबाट चितुवाले बाख्रा बंगुर उठाएर लैजाने र बँदेल बाँदर निलगाई आएर बाली नाली खाइदिने गरेको गुनासो गर्छन्। आजको पश्चिमेलीमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
बाँकेका होटल व्यवसायीहरूले पश्चिम नेपालको पर्यटन व्यवसाय प्रवर्धनका लागि विशेष योजना माग गरेका छन्। प्रदेश 5 का मुख्यमन्त्री शंकर पोखरेललाई हिजो नेपालगंजमा भेटेर उनीहरूले नेपालगंज लगायत पश्चिम नेपालको पर्यटन व्यवसाय प्रवर्धनका लागि विशेष कार्यक्रमको घोषणा गर्न आग्रह गरेका हुन्। होटल अर्गनाइजेसन नेपाल हान रिजनल च्याप्टर नेपालगंजका अध्यक्ष असित शमशेर राणा लगायतका व्यवसायीहरूले मुख्यमन्त्री पोखरेललाई 8 बुँदे ज्ञापन पत्र समेत बुझाएका छन्। व्यवसायीले उठाएका मागहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले नेपालगंज लगायत पश्चिम नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको दैनिक नेपालगंजमा खबर छापिएको छ। कृष्ण अधिकारीले यो खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 5 का प्रदेशका मुख्य मन्त्री र कर्मचारीका लागि बुटवलमै आवास व्यवस्थापन हुने भएको छ। आवास अभावमा अहिले मन्त्री र कर्मचारी बुटवलबाट 21 किलोमिटर दूरीमा रहेको भैरहवा लुम्बिनी भूमिगत सिंचाई व्यवस्थापनका आवासमा बस्दै आएका छन्। मन्त्री र कर्मचारीको दैनिक आउजाउमा समस्या परेको भन्दै सरकारले गोलपार्क नजिकको बुटवल टेक्निकल इन्स्टिच्युट VTIका अतिथि भवनलाई आवास बनाउन लागेको हो। प्रदेश सरकारका लागि जग्गा र भवन व्यवस्थापन गर्न बनेको जग्गा एवं भवन व्यवस्थापन सहयोग समितिले प्रदेश सरकारका मन्त्री र कर्मचारी आवासका लागि इन्स्टिच्युटको परिसरमा रहेका अतिथि भवन प्रयोग गर्न सुझाव दिएको छ। आजको कान्तिपुर दैनिकमा घनश्याम गौतमले समाचार लेख्नु भएको छ।
यातायात सेवामा सिन्डिकेट विरुद्ध आक्रामक नीति अख्तियार गरेको सरकारले उनीहरूबाटै सिन्डिकेट खारेजीको कागज गराउने नीति अख्तियार गरेको छ। सम्बद्ध स्रोतका अनुसार पक्राउ परेका सबै व्यवसाय नेताहरूलाई सिन्डिकेट खारेजी विरुद्ध कागज गराउने अन्यथा कानुनी व्यवस्था अनुसार अधिकतम सजाय गराउने नीति सरकारले लिने भएको छ। आन्दोलन बारेमा नीति बनाउन गरिएको छलफल कार्यक्रममै हस्तक्षेप गरेर केन्द्रीय नेतृत्वलाई नै पक्राउ गरिएको छ। एक उच्च अधिकारीले भने सिन्डिकेट विरुद्ध सरकार निष्कर्षमा पुग्न अब केही दिन बाँकी छ। दैनिक नेपालगंजमै खबर छापिएको छ। पश्चिम डायरीमा बर्दियाको बढैयाताल संरक्षणका लागि थालिएका प्रयास।
बढैया तालको वरिपरि हामीले त्यसलाई चाहिँ व्यवस्थित चाहिँ ड्याम बाँधेर चारैतिर चाहिँ त्यसको पर्यटकहरू हिँड्न सक्ने बनाउने र त्यो बिचमा पनि त्यो अवलोकन गर्न सक्ने अवलोकन केन्द्र अहिले त्यो हामी हेरिरहेछौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
ओहो, जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यो।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगंज।
सिद्धार्थ अस्पताल नेपालगंजमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मन रोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
मात्र होइन विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिनद्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-580-2834।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बर्दियाको बढैया ताललाई पर्यटकीय स्थलका रूपमा मनोरम बनाउने प्रयास थालिएको छ। बढैया तालको संरक्षणमा अहिले राष्ट्रपति चुरे संरक्षण समिति अगाडि सरेको छ। राष्ट्रपति चुरे संरक्षण समितिले निर्माणको जिम्मा लिएपछि तालको मुहार फेरिने विश्वास गरिएको छ। बढैया ताललाई पोखराको फेवाताल जस्तै आकर्षक बनाउने योजनासहित अहिले निर्माण काम भइरहेको हो। थप कुराकानी गर्दै बढैया ताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ।
हामीले बढैया तालको लागि एउटा विस्तृत कुरियोजना तयार गरेका छौँ। पहिलो चरणमा हामीले राष्ट्रपति चुरे संरक्षणसित त्यो कार्यक्रमलाई हामीले अगाडि बढाइरहेका छौँ र उसको कार्यक्रममा नभएका अपुग विषयवस्तुहरू योजनाहरू हामीले सहकार्यसित बढाएको छौँ र असार मसान्तसम्म राष्ट्रपति चुरे संरक्षण र हाम्रो सहकार्यबाट अहिले चलिरहेर तालको सबै छेउहरू ड्याम मान्ने, त्यसको पर्यटकीय क्षेत्र रूपमा बिचको भिटावर बनाउने तत्कालै त्यो काम सुरु हुँदैछ र नेपाली सेनाले गरिरहेको छ। थप हामीले सहित विनियोजन गरेको त्यसको बाटो लगायत कुराहरू हुन्छ र यो असार मसान्तभित्र त्यसको प्रारम्भिक पहिलो चरणको काम चाहिँ जहाँसम्म लाग्छ असार मसान्तसम्म सिद्धिन्छ। यदि त्यस्तो भएन भने 1-2 महिना ढिलो जान सक्छ।
कति बजेटमा त्यो निर्माण कार्य भइराखेको छ अहिले?
राष्ट्रपति चुरे संरक्षणको र हाम्रो सहित गर्दा 3 करोड जतिको लागतमा अघिल्लो वर्ष पनि हाम्रो केही रकम विनियोजन भएर केही काम भएको छ। अहिले सहित गर्दा 3 करोड जतिको रकममा चाहिँ हाम्रो त्यहाँ कामहरू सम्पन्न हुने बेलासम्म यो पहिलो चरणको काम चाहिँ 3 करोडभित्रमा सिद्धिन्छ।
के निर्माण हुन्छ बढैया तालमा?
बढैया ताल को वरिपरि हामीले त्यसलाई चाहिँ व्यवस्थित चाहिँ ड्याम बाँधेर चारैतिर चाहिँ त्यसको पर्यटकहरू हिँड्न सक्ने बनाउने र त्यो बिचमा पनि त्यो अवलोकन गर्न सक्ने अवलोकन केन्द्र अहिले त्यो हामी हेरिरहेछौँ र बढैया तालको पानीको निकास आपूर्ति र निकासको त्यो चाहिँ ठाउँहरू व्यवस्थित गरिरहेछ, स्ट्रक्चरहरू निर्माण गरिरहेछौँ र त्यसको मुख्य काम चाहिँ त्यसको ड्याम साइडको निर्माण। त्यो सबै भत्किएर गएर त्यो अत्यन्त होचो भएको र पानी चाहिँ जम्मा नहुने सम्भावना बेसी भएको हुनाले हामीले त्यसलाई तालको वरिपरि त्यसको पुरै क्षेत्र जुन हामीले नक्साअनुसारको क्षेत्र लिएर त्यसलाई ड्याम गर्ने र तालको किनारमा अहिले हाम्रो माटोको बाटो छ र त्यसलाई हामी बिस्तारै पक्की बाटोको रूपमा चाहिँ हिँड्ने सहजको रूपमा बनाउँछौँ आगामी दिनमा र भित्रतिर त्यसको वृक्षारोपण गरेर र साइडमा त्यसलाई चाहिँ हाम्रो बर्खाको याममा पनि त्यसमा अवरोध नहुने गरी चाहिँ तालको चारैतिर र तालको पानीको निकास, पानीको आपूर्ति सबैको व्यवस्थापनमा गेट सहितको कुराहरूको निर्माण र तालको नजिकमा त्यसलाई केही भौतिक संरचनाहरू
निर्माण गर्नुहुन्छ
गर्नु।
त्यसै राष्ट्रपति चुरे संरक्षण समितिले बढैया ताललाई निर्माण गरिसकेपछि कस्तो बन्छ त बढैया ताल?
अहिले उसले चाहिँ प्रारम्भिक रूपमा हामीलाई सहयोग गरेर यो वर्षसहित उसको दोस्रो कार्यक्रम हुन्छ। त्यसपछि पूर्ण रूपले त्यसको चाहिँ थप काम गर्ने हाम्रो जिम्मेवारी हुन्छ। अहिले हामी र राष्ट्रपति चुरे संरक्षणले साझेदारीमा गरिरहेछौँ भने राष्ट्रपति चुरे संरक्षणको काम चाहिँ उसले सामान्य आधारभूत कुरो तयार गरेपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने भएको हुनाले बाँकी सबै कामहरू हामीले विशेष बजेट विनियोजन गरेर हाम्रो बडैया तालको सबैभन्दा ठुलो योजना प्रमुख योजना बडैया ताललाई पर्यटकीय क्षेत्र बनाउने नै हुन्छ।
कस्तो संरचना कोर्नु भएको छ यहाँले?
एउटा हामीले त्यसलाई चाहिँ पोखराको फेवा ताल जस्तै बोटिङ सिस्टम सहित गरेर अवलोकन गराउनेको व्यवस्थापन गर्ने, डुङ्गाहरू बोटहरू स्टिमरहरूको व्यवस्थापन गर्ने, त्यसको वरिपरि चाहिँ बगैँचाहरू गार्डनहरू बनाउने, त्यहाँ चाहिँ होमस्टेहरूको चाहिँ प्रोत्साहन गरेर होमस्टेहरू निर्माण गर्ने, तालको किनारमा अलि उच्च स्तरको चाहिँ रेस्टुरेन्टहरूको डेभलप गर्ने, किनभने टाढाबाट आउने मान्छेहरूको लागि त त्यहाँ अभाव र असहज छ।
पर्यटकीय स्थल त बडैया तालले बनाउनुहुन्छ, तर पर्यटकहरूलाई त्यहाँसम्म ल्याउन प्रवर्धन गर्नको लागि कस्तो खालको कार्यक्रमहरू आगामी दिनमा सञ्चालन गर्नु?
हामीले त्यसलाई भौतिक सुविधा सम्पन्न बनाइसकेपछि त्यहाँ जाने बाटो सुविधा बनाउँदैछौँ। त्यसलाई हामी पहिलो चरणमा पिच गर्छौँ। हाम्रो
पिच गर्ने काम कहिलेसम्म सम्पन्न भइसक्छ?
हाम्रो सम्भावना छ, हामीले केन्द्रीय बजेटको रुटबाट पर्यो भने हामी त्यसबाट गर्छौँ। यदि त्यो परेन भने हामीले हाम्रो पैसाबाट पनि बडैया तालसम्म चाहिँ यही आर्थिक वर्षको बजेटबाट चाहिँ त्यसलाई हामीले पिसको योजनामा गर्छौँ र त्यो धन्नै हाम्रो चाहिँ 4-5 महिनाभित्र त्यसको काम सुरु हुन्छ। 5 महिना
त्यसै बडैया ताल ठेकापत्तामा दिएपछि त्यहाँ पानीमा रहने चाहिँ नि जीव जन्तुहरू लोप हुँदै गइराखेका छन्। ठेकेदारले त्यसलाई चाहिँ नि समय समयमा त्यसलाई सुकाउने त्यस्तो कार्य भइराखेको छ, जसले चाहिँ नि बडैया ताल संरक्षणमा अलिकति चुनौती छ। अब बडैया ताललाई तपाईँले ठेकापत्तामा दिनुहुन्छ या हुँदैन?
जिल्ला सभाबाट हाम्रो के निष्कर्ष भयो भने अब त्यो ताल बडैया ताल गाउँपालिकाको भएको हुनाले अब त्यसको ठेक्का जारी राख्ने, कायम गर्ने, त्यसलाई तोड्ने अथवा त्यसलाई सुधार गर्ने सम्पूर्ण जिम्मेवारी बडैया तालको भएको र हामी त्यसलाई बडैया ताल गाउँपालिकाले हाम्रो पर्यटकीय क्षेत्रमा कुनै पनि अप्ठ्यारो पर्ने भएन हामी तत्काल त्यसलाई ठेक्कालाई खारेज गरेर हामी व्यवस्थित गर्छौँ।
तर अब ठेक्का चाहिँ दिनु
दिँदैनौँ, अब हामी ठेक्का दिँदैनौँ, अब हामी त्यसलाई पर्यटकीय क्षेत्रको रूपमा माछा छोडे पनि हामी आफैले छोडेर त्यो माछा मार्नेको हिसाबमा होइन कि पर्यटकहरूले माछा हेर्नेको रूपमा त्यहाँ विकास गर्छौँ।
बर्दियाको बडैया ताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र शम्भु थारू। अब अर्को सन्दर्भ, निजी स्कूलले गैर कानूनी रूपमा बढाएको शुल्क फिर्ता लिने सहमति भएको छ। शिक्षा मन्त्री गिरिराज मणि पोखरेल, सचिव खगराज बराल, महानिर्देशक बाबुराम पौडेल, उपत्यकाका महानगरपालिका र नगरपालिकाका प्रमुख, प्याप्सन एन प्याप्सनका पदाधिकारी, विद्यार्थी र अभिभावक संगठनका प्रतिनिधिहरूको उपस्थितिमा 5 बुँदे सहमति भएको हो। सहमति अनुसार शिक्षा मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी अनुगमन समिति बनाएर बढाएको शुल्क फिर्ता गराउनेछ। स्कूल हाताभित्रै झोला, पोसाक, पाठ्य पुस्तक बिक्री वितरणमा पनि बन्देज लगाएको छ। निजी स्कूलले आफू खुसी निर्णय गरेर अभिभावकसँग असुलेको शुल्क अनुगमन समिति मार्फत फिर्ता गर्ने निर्णय गरिएको शिक्षा विभागका महानिर्देशक पौडेलले जानकारी दिनुभयो। कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
बाँकेमा बेमौसमी तरकारी, कृषि बाली र अन्य उत्पादनको प्रचुर सम्भावना भएको कृषि विशेषज्ञहरूको दावी बीच छाडा पशुका कारण त्यस्तो बाली असुरक्षित हुँदै गएको प्रति कृषकले चिन्ता व्यक्त गरेका छन्। बाँकेमा डुडुवा, जानकी, राप्ती सोनारी र कोहलपुर नगरपालिका क्षेत्र बेमौसमी तरकारी र अन्य बालीका लागि प्रख्यात छन्। मौसम अनुसार हुने उत्पादनभन्दा बेमौसमी समयमा हुने उत्पादनले बढी बजार लिने सम्भावनाका लागि कृषकले गरेको लगानी खुला पशुका कारण खेर गइरहेको उनीहरूको गुनासो छ। दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लाग्दा समेत डोल्पा का ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन्। पहिलो किस्ता मङ्सिरमा, दोस्रो फागुनमा र तेस्रो असारको पहिलो साता बुझ्दै आएका थिए। तर यो वर्ष अहिलेसम्म पनि कुनै पनि सुरक्षा भत्ता नपाउँदा ज्येष्ठ नागरिकमा निराशा छाएको छ। नागरिक पश्चिमेलीमा खबर छ।
जाजरकोटको सबैभन्दा दुर्गम एवं पिछडिएको गाउँपालिका हो जुनीचाँदे। यो गाउँपालिकामा अहिले पनि मोटर बाटो पुगेको छैन, टेलिफोन र बिजुलीको सुविधा पनि छैन। स्वास्थ्य संस्था नाम मात्रका छन्। स्वास्थ्य कर्मी र औषधि अभाव सधैँको समस्या हो। यी लगायत स्थानीय नागरिकको प्रत्यक्ष जनजीवनसँग सम्बन्धित थुप्रै समस्या छन् त्यहाँ। तर गाउँलेको तर यस्ता समस्या समाधानको साटो स्थानीय जनप्रतिनिधि भने करिब महिना दिनदेखि भ्रमणमा निस्किएका छन्। वैशाख एकमा भएको रारा महोत्सवपछि भ्रमणमा निस्किएका जनप्रतिनिधि अहिलेसम्म जिल्ला फर्किएका छैनन्। गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी, उपप्रमुख शिवा आचार्य, 6 वडा अध्यक्ष र 4 कार्यपालिकाका सदस्य अहिले पनि भ्रमणमै छन्। राराबाट फर्किए लगत्तै उनीहरू अर्को भ्रमणमा निस्केका छन्। उनीहरू इलामदेखि छिमेकी भारतको दार्जिलिङसम्मको यात्रामा लागेका हुन्। राजेन्द्र कार्कीले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर लेख्नु भएको छ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको अघिल्लो रात बाँकेमा बम विस्फोट गराइएको छ। विकास निर्माणका काममा अग्रणी निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा कुकर बम विस्फोट गराइएको हो। विस्फोटमा संलग्नताको आशंकामा नेकपाका जिल्ला सदस्य देवबहादुर रोकायलाई पक्राउ गरिएको र त्यसबारे थप छानबिन भइरहेको बाँकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभएको छ। शुक्रबार राति 12:30 पर्खाल नागेर गएका व्यक्तिहरूले प्रेसर कुकर बम विस्फोट गराएको प्रहरीको अनुमान छ। आजको दैनिक नेपालगञ्जमा खबर छ।
पश्चिम डायरीमा नेपालगञ्जको उर्दू साहित्य।
अहिले हाम्रो नेपालगञ्जमा उर्दू साहित्यको विकास अहिले एकदम बेकार छ, किनकि हामीलाई कोही सहयोग पनि गर्दैन।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। साहित्य क्षेत्रमा नेपालगञ्जलाई उर्दू साहित्यको सहर भनेर पनि चिनिन्छ। उर्दू साहित्यमा रुचि भएका र रचनामा क्रियाशीलहरू पनि नेपालगञ्जमा धेरै छन्। नेपालगञ्जमा हुने साहित्य जमघटमा उनीहरूका स्तरीय गजलहरू सुन्न पाइन्छ। उर्दू साहित्यको विकास क्रमका बारेमा के भन्छन् त उर्दू भाषाका साहित्यकारहरू? सुनौ सहकर्मी रजनी योगीले संकलन गरेको आजको नागरिक आवाज।
हरितिमेसना, उर्दू साहित्यको खासै विकास हुन सकेको छैन। परम्परागत रूपमा गर्दै आएको यो मुसायरा कार्यक्रम, विशेष गरिकन गजल गायन कार्यक्रम चाहिँ पटक पटक हुने गरेको छ। त्यसबाहेक उर्दू लेखकहरू हुनुहुन्छ, गजलकारहरू हुनुहुन्छ, कविहरू हुनुहुन्छ, तर उहाँहरूका कृतिहरू खासै संस्थागत रूपमा प्रकाशित पनि हुन सकेका छैनन्।
मेरो नाम नसिम कादरी हो। अहिले हाम्रो नेपालगञ्जमा उर्दू साहित्यको विकास अहिले एकदम बेकार छ, किनकि हामीलाई कोही सहयोग पनि गर्दैन। कि हामीलाई या सरकारले या कसै पसलवालाले या कसैले पनि हामीलाई यो उर्दू साहित्यमा सहयोग गरेका छैन। हामीहरू आफ्नैतिरबाट यो उर्दू गजल जुन छ नि हामी बढाइरहेछौँ, आफै सबैजना मिलेर साथीहरू यो उर्दू गजलको कार्यक्रम हामी प्रत्येक महिनामा गर्छौँ।
सर्वा तारा खानम हलवाइनी हो। अहिले चाहिँ उर्दू भाषा हाम्रो मातृभाषा हो। सारीको पुरानाहरू बितिसकेछन्, नयाँ नयाँहरूले अति गरे छैनन्। तर यो उर्दू शायरी सबले मन पराउँछ, त गर्नले हौसला दिनले सरकारले के पहल गरिरहे छैन। अहिले धेरै पुराना जुन छन् तिनी गरिरहेछन्, नयाँहरूले अलि सिक्दै बढ्दै गरेछन्, तर जुन अवस्थामा पहिला थियो त्यो अवस्थामा छैन अलि।
म सच्चिदानन्द चौबे, पहिलेको समयमा उर्दूको यहाँ बहुतै राम्रो अवस्था थियो। अब आएर यता स्थिति यो भएछ, महिनामा एक पटक यो महेन्द्र पुस्तकालयमा लास्ट शनिबारको दिन यिनको गजल गोष्ठी हुन्छ। तर स्थिति यस्तो छ कि 10 जना भन्दा बढी आउँदैन त्यसमा।
सनत रेग्मी, अनि नेपालगञ्जमा उर्दू साहित्य भनेको हाम्रो नेपाली साहित्यको सँगसँगै जस्तो समानान्तर चलेको साहित्य हो। 2014-15 साल 8-9 सालमा यहाँ साहित्यिक संस्थाहरू दर्ता हुन सुरु भएका हुन्। त्यस बेलादेखि नै यो उर्दू साहित्यको यो बजमे यादव भन्ने यहाँ एउटा संस्था थियो, त्यसले अब काम गर्दै थियो। र अहिले चाहिँ नि बजमे यादव त सेलाइसकेको छ, तर गुलजार यादवको नामबाट एउटा संस्था अहिले यहाँ चलिराखेको छ। र यसो समग्रमा यसो हेर्दाखेरि नेपालगञ्जको उर्दू साहित्य चाहिँ नि अलि विकसित रूपमै अगाडि बढिरहेछ।
सल्यानका शिक्षकले स्थानीय शैक्षिक सामग्री निर्माण गरेका छन्। जिल्लाको कुमाख गाउँपालिका र दार्मा गाउँपालिकाका 23 विद्यालयका शिक्षक मिलेर यस्तो शैक्षिक सामग्री निर्माण गरेका हुन्। कक्षा कोठामा शैक्षिक सामग्रीको प्रयोग बढाउन, प्रारम्भिक चरणको पढाइ सिप विकास गर्न र विद्यालयमा बालबालिकाले खेल्दै र सिक्दै पढ्न भन्न उद्देश्यले यस्तो सामग्रीको निर्माण गरिएको हो। यसका लागि सेभ द चिल्ड्रेन तथा दलित विकास समाज DDS सल्यानको साझेदारी एकीकृत परियोजना अन्तर्गत 2 दिने शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम आयोजना गरिएको थियो। आजको नयाँ पत्रिकामा पुरुषोत्तम गिरीले खबर लेख्नु भएको छ।
बाँकेको राप्तीपारी फतेपुर स्थित सिद्धेश्वर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको 50औं वर्षलाई आज स्वर्ण वर्षका रूपमा मनाउँदैछ। प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका बीच स्वर्ण वर्षको शुभारम्भ गरिन लागेको विद्यालयका अध्यक्ष जनकबहादुर थारूले जानकारी दिनुभयो। राप्ती सुनारी 6 सिद्धनवा स्थित विद्यालय परिसरमा आयोजना गरिने समारोहमा स्वर्ण स्तम्भ अनावरण, स्वर्ण जयन्ती स्मारिका विमोचन, संस्थापकदेखि हालसम्मका विद्यालयका अध्यक्ष कर्मचारी पूर्व उत्कृष्ट विद्यार्थीहरूको सम्मान, विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम हुन लागेको अध्यक्ष थारूले जानकारी दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
कानूनमै छुवाछुतको अन्त्य भएको भने पनि व्यवहारमा कायम नभएको पाइएको छ। प्रदेश सातको अस्थायी राजधानी धनगढीमै छुवाछुत अन्त्य हुन सकेको छैन। शिक्षित समुदायमै छुवाछुत कायमै रहेको दलित समुदायका अगुवाको गुनासो छ। आजको अन्नपूर्णमा कैलाश जोशीले खबर लेख्नु भएको छ।
अर्को सन्दर्भ पनि कैलालीको छ। कैलालीका सबै स्थानीय तहको आयोजनामा हिजोदेखि कैलाली भ्रमण वर्ष 2075 सुरु भएको छ। 7 नम्बर प्रदेशको प्रदेशद्वार चिसापानीबाट भ्रमण वर्ष शुभारम्भ भएको हो। भ्रमण वर्षको शुभारम्भमा सङ्घीय सभाका सांसद, प्रदेशसभाका सांसद, पर्यटन व्यवसायी, गैर आवासीय नेपाली लगायत सहभागी छन्। उनीहरूले कैलालीका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ। स्थानीय तहले अवलोकनकै क्रममा पाहुनाहरूलाई स्थानीय खानपान र कला संस्कृतिले स्वागत गर्ने तयारी गरेका छन्। योगेश रावलले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
प्रदेश पाँचको धार्मिक तीर्थस्थल स्वर्गद्वारी आउने पर्यटन घोडामा चढेर रमाउन थालेका छन्। मन्दिर पुग्ने उकालो चढ्न नसक्ने र मनोरञ्जनका लागि घोडा चढ्नेको आकर्षण बढेको हो। भेगडीदेखिको उकालोमा गाडीमै धरमपानी पुगेका पर्यटक त्यहाँबाट मन्दिरसम्म पुग्न घोडामा चढ्ने गरेका हुन्। घोडाले व्यवसायीको आमदानी र पर्यटकको मनोरञ्जन दुवै बढाएको छ। आजको कान्तिपुरमा खबर छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेमा अवैध क्रसर उद्योग सञ्चालनमा वर्षौंदेखि नवीकरण र दर्ता बन्द, उत्पादनको हिसाब छैन, सम्बन्धित निकाय मौन।
निकुञ्ज पीडितहरूको क्षति न्यूनीकरण प्रयास बाँकेमा कमजोर, बर्दियामा बाढीबाट कृष्णसार जोगाउन माटोका ढिस्का अग्लो पारिँदै।
प्रदेश पाँचका मन्त्रीका आवास अब बुटवलमै व्यवस्थापन गरिने, पर्यटन केन्द्रित योजना बनाउन बाँकेका होटल व्यवसायीहरूको मुख्यमन्त्रीसँग माग।
र निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्ने सहमति, ट्राफिक प्रहरीकै अगाडि बाँकेमा हुन्छ ओभरलोड। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सृजना र मतुला विदा हुन्छौँ। आज वैशाख 23 गते आइतबार, मे 6 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।